بخفاء وسلام على عباده الذين استطاعوا ثم بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم القادمين الغيظ والعافين عن الناس والله يحب المحسنين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم انسان جذبات اور احساس رکھنے والا دل رکھتا ہے جب مل جل کر رہتا ہے تو کبھی اسے خوشی ملتی ہے کبھی اسے نفرت ملتی ہے کبھی اس کے اوپر محبت غالب آتی ہے کبھی اس پر غصہ آتا ہے یہ انسان کی مختلف کیفیات اس کی مثال یوں سوچیے کہ جیسے برتنوں کو ایک جگہ رکھا جائے تو وہ کھٹکتے ہیں آواز آتی ہے اسی طرح انسان جب مل جل کر رہتے ہیں تو ان کے درمیان بھی بسا اوقات رنجشیں ہو جاتی ہیں اس کی عام طور پر وجہ غفلت ہوتی ہے کہ ایک آدمی دوسرے کی توقعات کو پورا نہیں کرتا اب جب توقعات ٹوٹتی ہیں تو انسان کو غصہ آتا ہے جب توقع کے خلاف کوئی بات ہوتی ہے تو غصہ آتا ہے تو بہرحال یہ زندگی کا ایک حصہ ہے کہ انسان ان مختلف کیفیات میں سے گزر کے زندگی گزارتا ہے لیکن اچھا انسان وہ ہے کہ جو غصے کے عالم میں اپنے آپ کو قابو کرتا ہے غصے میں بے قابو ہو جانا یہ کوئی اچھی علامت نہیں ہوتی اس کی مثال یوں سمجھیے کہ گاڑی کو تیز چلانا کوئی مہارت نہیں ہوتی گاڑی کو کنٹرولڈ چلانا یہ مہارت ہوتی وہ تو بچے کو سٹیئرنگ پہ بٹھا دیں اور وہ سپیڈ کو دبا دے تو گاڑی تیز چلے گی تو تیز چلانا کوئی مسئلہ نہیں ہے کنٹرولڈ حالت میں چلانا یہ مہارت ہوتی ہے تو انسان کے طبیعت کے اندر غصے کا آ جانا یہ ایک معمول کی بات ہے مواقع ہوتے ہیں جن پہ غصہ آتا ہے لیکن اچھا انسان ہو کہ جو غصے کو کنٹرول کرے چنانچہ نبی علیہ السلام نے ارشاد فرمایا کہ بہادر کون ہے صحابہ کرام نے عرض کیا اے اللہ کے حبیب صلی اللہ علیہ وسلم جو دوسرے کو پچھاڑ دے فرمایا نہیں تو عرض کیا اے اللہ کے نبی صلی اللہ علیہ وسلم آپ ہی بتا دیجئے تو فرمایا کہ کس بندے کو غصہ آئے اور وہ اپنے غصے کو قابو کر لے یہ پہلوان ہوتا ہے یہ پہلوان ہوتا ہے قرآن مجید کی ایک آیت مبارکہ پڑھی گئی جس میں اللہ تعالیٰ ایمان والوں کی اس کیفیت کا ذکر فرماتے ہیں کہ جو پکے سچے مومن ہوتے ہیں والقاذمین الغیظ غصے کو پی جانے والے والعافین عن الناس انسانوں کو معاف کر دینے والے واللہ یحب المحسنین اللہ تعالیٰ ایسے نیکوکاروں سے محبت فرماتے ہیں جو انسان غصے کو پی جائے دوسرے کی غلطی کو معاف کر دے, تو اس عمل کو رب قدیم اتنا پسند کرتے ہیں کہ یہ اس بندے سے محبت فرماتے ہیں. کسی کی غلطی کو معاف کر دینا یہ خدائی صفت ہے, یہ صفت اللہ تعالیٰ کی ہے, وہ عفو ہے, معاف کر دینے والا. اور بعض بندوں میں بھی اللہ تعالیٰ نے یہ صفت رکھی ہوتی ہے کہ وہ دوسروں کو جلدی معاف کر دیتے ہیں. بعض لوگوں کے دل کے اندر غصہ بہت ہوتا ہے, وہ نہیں معاف کر سکتے, چنانچہ ان کے دل سے غصہ نکلتا ہی نہیں ہے. چنانچہ اس بات کو سیکھنا پڑتا ہے کہ انسان کس طرح دوسروں کو معاف کرنے کی صفت اپنے اندر پیدا کر لے. اس کی بنیاد یہ سمجھ لیجیے کہ اگر دل میں محبت ہو, شفقت ہو, رافت و رحمت ہو, تو معاف کرنا بڑا آسان ہوتا ہے. کیسے؟ چھوٹا بچہ ماں کو تھپڑ مارتا ہے اور ماں اس بچے کا ہاتھ چوم لیتی ہے, تو مارا تو تھپڑ تھا, حق تو یہ بنتا تھا کہ ایک کے بدلے دو لگائے جاتے, مگر چونکہ ماں کو محبت ہے اور وہ سمجھتی ہے کہ یہ چھوٹا سا ہے, نادان سا ہے, تو بچہ ماں کے تھپڑ بھی اگر مار دیتا ہے تو ماں محبت میں اس کے ہاتھ کو چوم لیتی ہے. تو جہاں محبت ہوگی وہاں دل معاف جلدی کرے گا. تو ہمارے اندر محبت نہیں ہوتی مخلوق کے ساتھ, اللہ کی مخلوق کے ساتھ شفقت نہیں ہوتی. اس شفقت اور محبت کے نہ ہونے کی وجہ سے ہمارے دل سے غصے نہیں نکلتے, اور ہمارا دل چاہتا ہے کہ بس یہ بندہ تو روئے زمین سے زیر زمین نیچے چلا جائے, کچا کھا جائے, اینٹ کا جواب پتھر سے دیں. یہ سب باتیں اس وقت ہیں جب انسان اللہ کی اس نعمت سے جو شفقت کہلاتی ہے محروم ہوتا ہے. جس کو اللہ تعالیٰ یہ عطا کر دیں تو بندہ دوسرے کی غلطی کو جلدی معاف کر دیتا ہے, سمجھتا ہے کہ انسان ہے, غلطی کر جاتا ہے, تو اگر اس نے معافی مانگی تو بھئی معافی دینی چاہیے اس کو. چنانچہ اللہ کے پیارے حبیب صلی اللہ علیہ وسلم کی مبارک زندگی کو دیکھیے کہ آپ اتنا زیادہ معاف کرنے والے تھے کہ انسان ان واقعات کو سن کر حیران رہ جاتا ہے. مثال کے طور پہ اپنا دکھ تو بندہ پھر بھی بھول جاتا ہے, اولاد کا دکھ برداشت نہیں ہوتا کیونکہ طبیعت حساس ہوتی ہے بچوں کے بارے میں. نبی علیہ الصلوۃ والسلام کی بڑی صاحبزادی سیدہ زینب رضی اللہ تعالی عنہا, انہوں نے ارادہ کیا کہ میں مکہ مکرمہ سے مدینہ منورہ ہجرت کرتی ہوں. چنانچہ اس ارادے سے چل پڑی, اب کفار مکہ کو پتہ چل گیا, مشرکین کو, تو انہوں نے کہا کہ یہ کیسے ہو سکتا ہے کہ یہ مسلمانوں کے پیغمبر علیہ السلام کی بیٹی ہوں اور پھر جیتے جاگتے بقائمی ہوش و حواس دن دہاڑے یہاں سے امن سے چلی جائیں. تو انہوں نے سیدہ زینب نانا کے ایک کزن کو ڈھونڈا. سکھ بھی اپنے پہنچاتے ہیں اور دکھ بھی اپنے پہنچاتے ہیں. اس کا نام تھا حبار ابن الاسود, کزن تھا وہ ان کا. اس کو غیرت دلائی, دیکھو یہ تمہارے معبودوں کو برا کہنے والے لوگ, ان کی بیٹی یہاں سے چلی جا رہی ہے. اور ابو سفیان نے اس میں زیادہ پارٹ پلے کیا, چنانچہ کے بعد غصہ آ گیا, وہ تاک میں رہا کہ یہ کب نکلتی ہے. جب سیدہ زینب رضی اللہ تعالیٰ عنہا مکہ مکرمہ سے باہر نکلی तो वो आया पीछे से और उनकी जो ऊंटनी थी, सवारी थी, पीछे से उसको आके नेजा मारा। अब एक सवारी चल रही हो, अचानक उसको जो वार पड़े तो वो तो भिदकती है। तो वो ऊंट ऐसे भिदका कि सैयदा ज़ैनब रज़ी अल्लाह तआला अन्हा नीचे चट्टान के ऊपर आकर गिर गई। अब सख्त चट्टान के ऊपर गिरने से उनकी रीढ़ की हड्डी के अंदर चोट आई और जख्म हो गया। और अल्लाह की शान के वो उस वक्त उम्मीद से भी थी। ये इतनी सख्त चोट थी कि मिसकैरेज हो गया। आप अंदाजा कर सकते हैं कि औरत को कितनी तकलीफ हो सकती है कि जिसका हमल जाया हो जाए। खैर, इस पर अबू सुफियान ने कहा कि भाई देखो, हम इस तरह तो तुम्हें नहीं जाने देते, तुम वापस जाओ मकम करना। चंद दिनों के बाद बस खामोशी से छुप के निकल जाना, हम कह देंगे चलो हमने तो रोका था ना, तो हम फिर तुम्हें जाने का मौका दे देंगे। सैयदा ज़ैनब रज़ियल्लाहु ताला अन्हा वापस आ गई। कुछ दिन रही मगर बीमार तकलीफ में थी। बिल आखिर कुछ दिनों के बाद उनके देवर कनाना, उन्होंने उनके खाविंद के कहने पर सवारी पे बिठाया और उनको मक्का मुकरमा से बाहर जरा दूर एक जगह थी वहां पर छोड़ दिया। नबी अलैहिस्सलाम ने कुछ सहाबा को भेजा था कि उसको लेके आइए। जब उन्होंने रिसीव कर लिया तो सैयद ज़ैनब रज़ियल्लाहु ताला अन्हा अपने घर पहुंच गईं। फिर अल्लाह ने रहमत की कि उनके खामिद अबुल आस जो थे, उन्होंने भी इस्लाम कबूल कर लिया और वो भी हिजरत करके मदीना आ गए। उन्होंने बाकी ज़िंदगी नबी अलैहिस्सलाम की खिदमत में गुजारी, मगर सैयदा ज़ैनब रज़ियल्लाहु ताला अन्हा का वो ज़ख्म ठीक नहीं होता था। थोड़े थोड़े अरसे बाद वो हरा हो जाता, तकलीफ ज़्यादा हो जाती और इसी तकलीफ के हालत में बिल आखिर वो ज़ख्म इंसान सोचता है कभी मुझे मौका मिले इससे तो मैं निमटूंगा, और वो अपना हक समझता है कि मुझ पे जुल्म हुआ, मेरी बेटी पे जुल्म हुआ, मैं जुल्म का बदला लूंगा। अल्लाह की शान देखिए, जब मक्का फतह होता है तो हिबार इब्नुल अस्वद को अंदाजा था कि मैंने क्या किया हुआ है। उसने सोचा कि मैं ईरान भाग जाऊं ताकि मैं बच जाऊं। तो किसी ने कहा कि एक मरतबा जाके एक्सक्यूज तो कर लो। हिबार इब्न अस्वद आता है और माफी मांगता है। अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम इतना बड़ा उसका किया हुआ जुल्म उसी वक्त उसको माफ फरमा देते हैं। मक्का में एक असलहा डीलर था, उसका नाम था सफवान बिन उमैया। वो सरदारान कुरैश में से था। उसका काम ये था कि उसके पास हजारों की तादाद में तलवारें, नेजे, तीर पड़े होते थे। जब कबीलों की जंग होती थी तो किराए से लेते थे उस पर। हत्ता के जब जंगे हुनैन हुई तो रवायात में है कि खुद नबी अलैहिस्सलाम ने उससे कई हजार नेजे, तीर, तलवारें उधार लिए जंग के लिए। वो इतना बड़ा स्लैडी है। अब नबी अलैहिस्सलाम का विषय, उसने एक तलवार को किसी खास तरीके से जहर में बुझाया इस तरह कि अगर उस तलवार का थोड़ा सा भी कट किसी बंदे को लग जाता तो जहर ऐसी थी कि वो बंदा बच नहीं सकता था। तो उसके बाद उसने अपने खानदान में से एक बंदे को जिसका नाम था उमैर बिन वहब उसको बुलाया और कहा सुनाओ क्या हाल है। उसने कहा बस आजकल काम काज कोई नहीं, बाकी तो ठीक है। उसने कहा सुनो मैं तुम्हारी बिरादरी का बड़ा हूँ, मैं पूरी बिरादरी के सामने तुम्हारे बीवी बच्चों के पूरी जिंदगी के खर्चे की जिम्मेदारी उठाता हूँ, मैं खर्चा भी तुम एक काम करके आओ। कौन सा काम? कहने लगे ये तलवार लो और मदीना जाओ और मौका पाके अगर छोटा सा भी तुमने वार कर लिया ना तो मसला ये खत्म नहीं हो जाएगा। चुनाचे उमैर वो तलवार लेके मदीना तैयबा आया। अल्लाह ताला की शान देखिए कि सैयदना उमर लानों की नजर पड़ गई। अल्लाह ने उनको वो फहम दी थी, वो विजडम दिया था कि वो पहचान गए, उन्होंने पकड़ लिया और पकड़ के नबी इस्लाम के पास लाए। अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ये उमैर आया है, नबी इस्लाम ने बिठा लिया। फरमाया उमैर क्यों आए हो? मैं तो वैसे ही मदीना के करीब से गुजर रहा था, उन लोगों ने मुझे पकड़ लिया, आपके पास ले आया। नबी इस्लाम ने फरमाया अच्छा ये बताओ तुम्हारी और सफवान की गुफ्तगू क्या हुई थी? तो पहले तो उसने झूठ बोला, मेरी तो कोई गुफ्तगू नहीं हुई। फरमाया कि उसने तुम्हारे सारे घर वालों के नान नफके का जिम्मा नहीं लिया और उसने इस नीयत से नहीं भेजा कि तुम मुझे आकर कत्ल करो। जब नबी इस्लाम ने फरमाया तो मैं डर गया कि इस बात का मेरे और सफवान के सिवा किसी बंदे को इल्म नहीं था। अब अगर मदीना में ये बात मुझे बताई जा रही है तो ये इस बात की दलील कि वाकई ये अल्लाह के सच्चे पैगंबर हैं। उमैर कलमा पढ़ता है और मुसलमान हो जाता है, नबी इस्लाम उसको वापस भेज देते हैं। अब उमैर मुसलमान हो गया, शिकार करने को आए शिकार हो के जाए। जब मदीना तय जब मक्का मुकरमा फतह हुआ तो सफवान को पता था कि मैंने क्या किया था, तो सफवान उस वक्त यमन की तरफ भागने लगा। मक्का मुकरमा से ये जद्दा तक पहुंच गया था कि उमैर नबी इस्लाम की खिदमत में हाजिर हुआ। ऐ अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम, उमैर ने उस वक्त बड़ा ब्लंडर कमिट किया था मुझे भेज के, मैंने कलमा पढ़ लिया इस्लाम कबूल कर लिया, अगर सफवान भी कलमा पढ़ ले तो उसकी जान की माफी हो जाएगी? नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हाँ मैं माफ कर दूंगा। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, मैं अगर उसको बताने जाऊंगा ना तो वो मुझसे प्रूफ मांगेगा, तो मैं उसको क्या प्रूफ दूं? नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपनी पगड़ी अपना अमामा उतार कर दिया कि ये अमामा लेकर जाओ और उसको दिखाओ कि मैं उसको कलमा पढ़ने पर सारा कुछ माफ कर दूंगा। जब सफवान को ये पता चला उसको यकीन नहीं आता था, उसने कहा अच्छा उमैर मैं तुम्हारे साथ जाता हूँ, पता नहीं मेरे साथ होगा क्या। नबी सलाम की खिदमत में हाजिर हुआ, कहने लगा जी मैं वापस तो आ गया हूँ मगर मैं मुसलमान तो अभी नहीं होता, मुझे 2 महीने की मोहलत चाहिए। नबी सलाम ने फरमाया कि मैं तुम्हें 2 महीने की बजाय 4 महीने की मोहलत देता हूँ। सफवान ने रहना शुरू कर दिया। अल्लाह की शान, जब नबी इस्लाम की ज़ात बाबरकात को करीब से देखा तो पहले महीने में ही कलमा पढ़ा और मुसलमान हो गया। वो लोग जो खून के प्यासे थे, जो महबूब सल्लल्लाहु अलैहि वसल्लम को शहीद करने के प्लानिंग किया करते थे, जब अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम उन पर काबू पाते थे उनको माफ फरमा देते थे। ये कितनी अजीब बात है। चुनाचे फतेह खैबर के वक्त एक यहूदी औरत ने नबी अलैहिस्सलाम को गोश्त में जहर मिलाकर दी थी اور آپ صلی اللہ علیہ وسلم کی پردہ فرمانے سے پہلے اسی زہر کا اثر زیادہ ہو گیا تھا جو آپ صلی اللہ علیہ وسلم پہ اس دنیا سے پردہ فرمانے کا ذریعہ بن گیا۔ اللہ کے حبیب صلی اللہ علیہ وسلم کو پتہ چلا کلام عورت ہے، اس نے معافی مانگی، نبی علیہ الصلوۃ والسلام نے اس زہر کھلانے والی عورت کو بھی معاف کروا دیا۔ نجد کے غزوہ سے نبی علیہ السلام واپس تشریف لا رہے ہیں، ایک جگہ آ کر رکے، سونا تھا۔ اللہ کے حبیب صلی اللہ علیہ وسلم نے اپنی تلوار ایک درخت کی شاخ کے ساتھ لٹکا دی، آرام فرمانے لگے۔ ایک بندو ادھر سے گزرا، اس نے سوچا بھی تلوار بھی لٹک رہی ہے اور سوئے ہوئے بھی ہیں تو اس سے بہتر موقع کب ملے گا۔ چنانچہ اس نے تلوار اپنے ہاتھ میں لے لی۔ جب تلوار ہاتھ میں لی تو محبوب صلی اللہ علیہ وسلم بیدار ہوئے، اس نے دیکھا کہ بیدار ہو گئے تو کہتے ہیں میں یعصمک منی یا محمد، اے محمد صلی اللہ علیہ وسلم آپ کو اب مجھ سے کون بچا سکتا ہے؟ اللہ کے حبیب صلی اللہ علیہ وسلم نے فرمایا اللہ۔ اس لفظ میں ایسی توجہ تھی، ایسی تاثیر تھی، ایسی جاذبیت تھی کہ اس کو سن کے اس پر روح طاری ہوا اور وہ کانپنے لگا، حتیٰ کہ تلوار نیچے گر گئی۔ روایت میں ہے کہ نبی علیہ السلام نے تلوار کو پکڑ لیا، فرمایا میں یعصمک منی، تمہیں کون مجھ سے بچائے گا؟ اب لگا بھی نتے کرنے، آپ سخی، معاف کرنے والے، آپ کے والد سخی، آپ تو سخیوں کے خاندان میں سے ہیں، پلیز مجھے معاف کر دیں۔ اللہ کے حبیب صلی اللہ علیہ وسلم نے اس بندے کو اسی وقت معاف فرما دیا۔ ہم تو کسی کا لفظ معاف نہیں نہ کرتے، کسی کی کوئی بات معاف نہیں نہ کرتے، فکرہ معاف نہیں کرتے، اللہ کے حبیب صلی اللہ علیہ وسلم جان کے دشمن کو معاف فرما رہے ہیں۔ چنانچہ جب نبی علیہ السلام کے پاس طائف کے لوگ آئے کہ جی آپ ہمیں معاف کر دیں، تو نبی علیہ السلام نے معاف فرما دیا۔ معاف تو فرما دیا، لیکن سید راشد دیگر اللہ علیہ نے پوچھا اے اللہ کے حبیب صلی اللہ علیہ وسلم آپ کی زندگی میں سب سے زیادہ اذیت والے دن کون سے گزرے ہیں؟ تو نبی علیہ السلام نے فرمایا عائشہ مجھے طائف میں جو پتھر مارے گئے تھے اور وہاں کے لڑکوں نے جو مجھے شہر سے نکالنے کے لیے دھکے دیے تھے اور میرے نالین مبارک میرے خون سے بھر گئے تھے، مجھے اتنی اس وقت اذیت پہنچی تھی، عائشہ 9 سال گزر گئے ہیں میں ابھی تک اس کی تکلیف کو نہیں بھولا۔ 9 سال گزر گئے، اب 9 سال جو بندے کو تکلیف نہ بھولے وہ کیسی تکلیف ہوگی؟ اس کی وجہ یہ تھی کہ نبی اسلام مکہ مکرمہ سے سفر کر کے تشریف لے گئے تھے اور دستور یہ تھا کہ وہ لوگ جو رشتہ دار تھے والدہ کی سائڈ سے وہ کھلاتے پلاتے مہمان نوازی کرتے، انہوں نے تو کچھ بھی نہ کیا اور یہ کہا کہ تم شہر میں رہ ہی نہیں سکتے، تو آپ نے فرمایا کہ مجھے تھکاوٹ ہے، آرام کرنا چاہتا ہوں، بیٹھ بھی نہیں سکتے، شہر سے نکلو۔ اب بتائیں جب یہ معاملہ ہو، وہ لوگ آتے ہیں نبی علیہ السلام کے پاس اے اللہ کے حبیب صلی اللہ علیہ وسلم آپ ہمیں معاف کر دیجئے، نبی علیہ السلام نے طائف کے لوگوں کو بھی معاف فرما دیا۔ نبی علیہ السلام کے دشمنوں میں ابو جہل دشمن نمبر اول تھا، اسی نے یہ تجویز دی تھی کہ سب قبیلوں میں سے نوجوان چن لیں اور نبی علیہ السلام کے مبارک گھر کا گھیرا کر کے کھڑے ہو جائیں اور جب آپ صبح کے وقت مسجد جانے کے لیے نکلیں تو سب حملہ کر دیں، اتنے قبیلوں کے ساتھ یہ خاندان کیسے لڑے گا؟ جس نے محبوب صلی اللہ علیہ وسلم کے ساتھ یہ معاملہ کرنے کی پلاننگ کی، آپ سوچئے اس کا بیٹا اکرمہ
उसको पता था कि मैं अबू जहल का बेटा हूँ, और मैंने बदर में भी लड़ाई की और मुसलमानों के खिलाफ हर मौके पे मैं लड़ा हूँ, और बहादुर भी बड़े थे। आज मुसलमान फतह याब हो गए, मेरी आज खैर नहीं। वहां से भागे। उनकी बेटी उनकी बीवी, उसका नाम था उम्मे हकीम, वो नबी रसूल इस्लाम की खिदमत में हाजिर हुई, कलमा पढ़ा, मुसलमान हो गई। फिर वो कहने लगी कि अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम, मेरा खामिद इकरमा भाग गया है अपनी मौत के खौफ की वजह से, अगर आप उसको अमान दे दें तो मैं उसको लाती हूँ ढूंढ के कि वो कलमा पढ़ ले। नबी इस्लाम ने फरमाया कि हाँ, मैंने उसको अमान दे दी। बीवी ढूंढने निकली। अब जद्दा के करीब यही रास्ता था और यहाँ कश्ती थी, वो कश्ती के ऊपर बैठ के जा चुका था, तो उम्मे हकीम रजी अल्लाह ताला अन्हा ने कश्ती की राय पे ली और कश्ती वाले को कहा कि तेज चलो, मुझे उस कश्ती वालों से मिलना है। पानी के अंदर दो कश्तियां करीब होती हैं। उम्मे हकीम रजी अल्लाह ताला अन्हा अपने खामिद को अपनी कश्ती में बुलाती हैं और कहती हैं, देखो मैंने तुम्हारी जान की अमान ले ली, तुम वापस चलो। उनको यकीन नहीं आता था। उसने कहा, मैंने उनकी मुबारक जुबान से माफी के लफ्ज खुद सुने हैं, चलो। चुनाचे वो वापस आए। अब जब वो मक्का मुकरमा में नबी इस्लाम की खिदमत में हाजिर हुए तो मुसलमान तवक्कु नहीं कर सकते थे। चुनाचे जैसे ही वो आए तो एक सहाबी जो थे वो नबी इस्लाम की खिदमत में आए, अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम, अबू जहल का बेटा आया। एक अजीब बात थी उस वक्त, अबू जहल का बेटा आया। नबी अलैहिस्सलाम लेटे हुए थे, उठ खड़े हुए और फौरन बाहर निकले और कहा, ए मुहाजिर सवार, तेरा आना मुबारक। अल्लाहु अकबर। इसको माफी और दरगुजर कहते हैं कि जान के दुश्मनों को भी अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम आराम से माफ करवा देते थे। ये आप सल्लल्लाहु अलैहि वसल्लम की रहमतुल्लिल आलमीन ही थी। अबू सुफियान जो नबी अलैहिस्सलाम के दुश्मनों में से बड़ा दुश्मन था, हत्ता के जो आप सल्लल्लाहु अलैहि वसल्लम को शहीद करने की प्लानिंग थी उन करने वालों में वो शामिल था, फिर बदर में शामिल रहा और जंग खंदक में तो वो तमाम काफिरों की फौज का बड़ा सिपा सालार बनकर आया, वो लीड कर रहा था। अब बताएं कि जो दुश्मनों की फौज का सरगना बन के आए और जिसने इतना सताया हो और इतनी तकलीफें पहुंचाई हो, क्या हुआ कि जब मुसलमान फतेह मक्का के लिए चले तो अबू सुफियान कहीं बाहर फिर रहा था, मुसलमानों ने पकड़ लिया। तो ये अब्बास नामा के पास आ गया, कहने लगा मुझे अपने साहिब के पास ले जाओ। तो अब्बास लान उनको लेकर आए, उन्होंने कहा कि अल्लाह के नबी वसल्लम ये कलमा पढ़ना चाहते हैं। नबी सामने फरमाया, अच्छा अगर ये कलमा पढ़ ले मैं अपना सारा कुछ इनको माफ़ करने के लिए तैयार हूँ। नबी इस्लाम ने माफ़ी फरमा दिया। फिर अबू सुफियान साथ मिलकर मक्का मुकरमा चले तो नबी इस्लाम ने ऐलान करवा दिया, मन दाखला दार अबी सुफियान पकाना आमिना, कि जो अबू सुफियान के घर में भी दाखिल हो जाएगा वो भी अमन पा जाएगा। एक दुश्मन है, उसको ही माफ नहीं किया, उसके घर में पनाह लेने वाले लोगों को भी माफ करवा दिया। दुनिया ने माफी की ऐसी मिसालें कभी नहीं देखी जो अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने दिखाया। कि नबी अलैहिस्सलाम की जिंदगी में एक और बड़ा सदमा था कि जंगे उहद में आपके चचा और आपके दोस्त सैयदना हमजा रज़ी अल्लाह ताला अन्हु शहीद हो गए थे। वो नबी अलैहिस्सलाम के हम उम्र थे तो दोस्ती भी थी, रिश्ते में चचा भी थे तो और भी ताल्लुक था, और उनकी वजह से नबी अलैहिस्सलाम को बहुत तकवीयत मिली थी। तो नबी अलैहिस्सलाम बहुत उनसे मोहब्बत फरमाते थे। अल्लाह की शान के वाशी एक हबशी था, हिंदा ने अपने वालिद का बदला लेने की खातिर उसको बुलाया और कहा कि अगर तुम इस बंदे को मारोगे इनाम भी दूंगी आजाद भी कर दूंगी। अब ये बंदा अपने नेजे के निशाने में बड़ा मशहूर था। कहते हैं कि ये अगर 100 मरतबा भी नेजा फेंकता था तो 1 मरतबा भी निशाना कदा नहीं होता था, इतना निशाना था। चुनाचे हिंदा ने वादा कर लिया कि इस जंग में तुझे और कुछ नहीं करना, हमजा रज़ियल्लाहु अन्हु पे हमला करना। चुनाचे क्या हुआ, जंग शुरू हुई, सैयदना हमजा रज़ियल्लाहु ताला अन्हु हिस्सा ले रहे हैं और ये छुपता छुपाता अपना नेजा लेके हमजा रज़ियल्लाहु अन्हु के पीछे है, क्योंकि उसने तो टारगेट करना था। और वही हुआ कि उसने नेजा मारा जो हमजा रज़ियल्लाहु अन्हु के सीने में पेट में आके लगा और उसी नेजा के लगने की वजह से आपकी शहादत हो गई। उनकी शहादत नबी अलैहिस्सलाम के लिए इतना बड़ा सदमा था कि महबूब सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अगर मैयत के ऊपर बैन करने की इजाजत होती तो मैं औरतों को कहता मेरे चचा की मैयत पर बैन करें। इतना तो सदमा था ना, इतना। फिर हुआ क्या था कि जब उनको शहीद किया तो हिंदा खुद गई थी, पर हिंदा ने जाके उनकी आंखें निकाली, उनके कान काटे, उनका चीर के सीना दिल निकाला और उनके दिल को दांतों से चबाया। लाश पहचानी नहीं जाती थी। जब नबी इस्लाम ने देखा इतना दुख हुआ कि कोई हद नहीं, मगर अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने सब्र फरमाया और उनको सैयद शुहदा का खिताब दिया। वो चचा का कातिल और वो औरत जो चचा के दिल को चबाती है, जब नबी इस्लाम ने मक्का मुकर्रमा को फतह किया, वो हिंदा आई और वो तो पर्दे में थी, बुर्के में थी, चादर में, जैसे औरतें होती थी उस वक्त, और उसने चादर के अंदर से ऊंची आवाज से कलमा पढ़ दिया। नबी इस्लाम ने सुना, फरमाया, हिंदा तूने कलमा पढ़ लिया, ठीक है, मैं तुझे माफ करता हूँ। महबूब सल्लल्लाहु अलैहि वसल्लम की माफी का उसको तवक्को नहीं थी, वो समझती थी कि आज मुझे जरूर कत्ल किया जाएगा। जब अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने माफ कर दिया तो वो कहने लगी कि सच्ची बात करती हूँ, जितने खेमे थे उनमें आज से पहले सब खेमों में मुझे सबसे ज्यादा नफरत आपके खेमे से होती थी, पर आज आपने मुझे माफ करके मेरा दिल जीत लिया। जितने खेमे हैं इनमें सबसे ज्यादा मोहब्बत मुझे आपके खेमे से। हिंदा को भी माफ कर दिया और वही हुआ कि नबी अलैहिस्सलाम इंतजार में थे कि वाशी अगर मिल जाए तो मैं अपने चचा का बदला उससे लूंगा। और अल्लाह की शान देखिए कि वो वाशी रिश्तेदार, वो जानते थे नबी अलैहिस्सलाम की माफी देने को, वो छुप के आए पीछे से और पीठ के पीछे से आके पहले कलमा पढ़ा और सामने आए। तो नबी अलैहिस्सलाम ने देखा कि कलमा भी पढ़ चुका और है भी चचा का जो है ना कातिल, तो महबूब सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, वाशी मैंने तेरे कलमे को कबूल कर लिया और मैंने तुझे माफ भी कर दिया, इतनी सी बात है, तुम मेरे सामने आओगे मुझे अपने चचा का वो वाकया याद आ जाएगा, तुम्हारा नुकसान ना हो जाए, तुम चले जाओ मेरे। अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने वाशी को भी माफ फरमा दिया। अल्लाह अकबर कबीरा। जिस दिन मक्का फतह हुआ तो मक्का की चाबी थी उस्मान बिन तलहा के पास। नबी सामने पैगाम भेजा कि भाई मुझे बैतुल्ला की चाबी ला के दो। चाबी आ गई। अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने बैतुल्ला का दरवाजा खुलवाया, अंदर तशरीफ ले गए और अंदर जाकर नफल पढ़े, दुआ मांगी। जब नबी इस्लाम बाहर आए तो आपने ताला बंद करवाया। अब सहाबा रज़ियल्लाहु ताला अन्हु जो करीब करीब थे ना, अबू बकर सिद्दीक, उमर फारूक, उस्मान गनी, अली मुल्तज़ा, अब्बास उलामा, ये सारे करीब करीब थे और इनमें से हर बंदे के दिल की चाहत थी कि ये चाबी का जिम्मेदार किसी को तो बनाएंगे ना, तो बैतुल्लाह की चाबी का जिम्मेदार हमें बनने की ताकत मिल जाए। वो साथ साथ थे, साथ साथ है। नबी इस्लाम ने जब दरवाजा बंद करवा दिया तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उस्मान को बुलाया। उस्मान आ गया, खड़ा है। नबी इस्लाम ने फरमाया, उस्मान उस वक्त को याद करो जब मैं हिजरत के लिए जा रहा था, मेरा बड़ा जी चाहता था कि मैं बैतुल्लाह के अंदर जाऊं, अल्लाह की इबादत करूं, और उस वक्त मैंने तुम्हें कहा था कि दरवाजा खोल दो और तुमने खोलने से इनकार किया था। और उस्मान, मैंने तुम्हें यह भी कहा था कि आज तुम मेरे कहने पर दरवाजा नहीं खोल रहे, एक वक्त आएगा जिस हालत में मैं हूं इस हालत में तुम खड़े होगे, और जिस हालत में तुम खड़े हो उस हालत में मैं होऊंगा। और उस्मान, तुम्हें मेरी इस बात पे गुस्सा आया था और मैं चला गया था बगैर बैतुल्लाह में दाखिल हुए। उस्मान, देखो मेरे अल्लाह ने वादा सच्चा कर दिया, आज चाबी मेरे हाथ में है, तुम खाली हाथ मेरे सामने खड़े हो, मगर उस्मान मैं तेरे साथ वो नहीं करूंगा मेरे साथ किया था। उस्मान, मैं तेरे साथ वो नहीं करूंगा जो तुमने मेरे साथ किया था, मैं चाबी तुम्हें वापस करता हूं, ये कयामत तक तुम्हारे खानदान में रहेगी। अल्लाह अकबर कबीर, ये अफ़्व दरगुज़र कहलाती है, ये माफी की सिफत कहलाती है कि अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने उन लोगों को माफ कर दिया कि कोई तवक्को भी नहीं कर सकता था कि उनको माफ किया जाएगा। यही वजह है कि जिस दिन मक्का फतह हुआ तो मक्का के सारे सरदार नबी इस्लाम के सामने आकर बैठे हैं, सब मुजरिम हाजिर हैं। ये वो लोग थे जिन्होंने मुसलमानों के मकानात को कब्जे में लिया था, बागात को या जायदादों को कब्जे में लिया था और मुसलमानों को तकलीफें पहुंचाई थी। नबी इस्लाम को याद था कि इन्होंने शेबे अबी तालिब में मेरे साथ क्या किया। नबी अलैहिस्सलाम को याद था कि मेरे बिलाल के साथ क्या हुआ। महबूब सल्लल्लाहु अलैहि वसल्लम को याद था कि खुबाब के ऊपर चट्टान कैसे रखी जाती थी, दाग उनको कैसे लगाए जाते थे। नबी अलैहिस्सलाम को याद था कि अबू जुंदल रज़ियल्लाहु के साथ क्या हुआ, जुनैरा रज़ियल्लाहु के साथ क्या हुआ, सुमैया रज़ियल्लाहु के साथ क्या हुआ, सब बातें याद थी। मगर नबी अलैहिस्सलाम ने मक्का के उन लोगों से बदला लेने की बात नहीं की, ये पूछा बताओ तुम क्या चाहते हो। उन्होंने कहा कि एक करीम जो दूसरों के साथ सलूक करता है, हम उससे आपसे उसी की तवक्को करते हैं। तो नबी इस्लाम ने फरमाया, अच्छा, यूसुफ अलैहिस्सलाम करीम थे, उन्होंने अपने भाइयों की गलतियों को माफ कर दिया था। जो लफ्ज यूसुफ अलैहिस्सलाम ने कहे थे, ला तसरीब अलैकुमुल यौम, आज मैं वही लफ्ज तुम्हें कह के तुम्हारी सब गलतियों को माफ कर देता। तारीख इंसानियत ने माफी का ऐसा मंजर कभी नहीं देखा जो अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने। तो नबी अलैहिस्सलाम ने तालीम दी कि देखो दूसरा बंदा गलती कर सकता है, मगर अजमत उससे बदला लेने में नहीं, अजमत उसको माफ कर देने में हुआ। आप सोचिए कि यही तालीम फिर आगे सहाबा में चलती रही, चुनांचे सहाबा रजी अल्लाह तआला में भी माफी की सिफत बहुत ज्यादा थी। सैयदना हुसैन लानो के घर एक मेहमान आता है, आपने अपनी बांदी से फरमाया कि इसके लिए कुछ शोरबा लाओ। जैसे आजकल हम चाय पीते हैं, तो अरबों के जमाने में घरों में शोरबा होता था तो बस गर्म करके वो दे दिया करते थे। बांदी गई और उसने गरम गरम प्याला, गरम गरम शोरबे का प्याला भरा और लेके आने लगी। जब कमरे में दाखिल होने लगी तो वो कहीं देख रही थी और पांव जो कहीं अटका तो सारा का सारा गरम शोरबा सैयदना हुसैन लानो के ऊपर आ गया। अब जरा अंदाजा लगाएं कि बॉइलिंग वाटर अगर गिरे जिस्म पर तो कितनी तकलीफ होती है। तो सैयदना हुसैन लानो को बहुत गुस्सा आया कि इतनी बेध्यानी। आपने गुस्से के हालत में उस औरत की तरफ देखा وہ بھی اسی گھر کی تربیت یافتہ تھی، جانتی تھی کہ ان حضرات کا قرآن پہ عمل کیسا ہے۔ جب دیکھا کہ عثمان غنی اللہ عنہ کو غصہ آیا تو وہ کہنے لگی والکاظمین الغیظ، غصے کو پی جانے والے۔ سیدنا حسین اللہ نے فرمایا اچھا میں نے اپنے غصے کو پی لیا۔ وہ کہنے لگی ولا پینا للناس، انسانوں کو معاف کر دینے والے۔ فرمایا اچھا میں نے بھی تمہیں معاف کر دیا۔ تو اس نے کہا واللہ یحب المحسنین، اللہ نے کوکاروں سے محبت کرتے ہیں۔ فرمانے لگے جاؤ میں نے تمہیں اللہ کے راستے میں آزاد کر دیا۔ ایسا قرآن مجید کی آیتوں پہ عمل تھا ان کا، کہاں غصہ ہے اور کہاں غصے کی حالت میں غصہ ہی نہیں روکا، صرف اس کو معاف ہی نہیں کیا بلکہ اس کو اللہ کے راستے میں آزاد بھی کر دیا۔ یہ نبی علیہ الصلوۃ والسلام کی تعلیمات تھیں جو آپ صلی اللہ علیہ وسلم نے اس امت کو سکھائی تھی۔ چنانچہ ہمارے اکابر جتنے بھی تھے سب کے اندر یہ صفت ہوتی تھی، اپدر گزر کرنے والے، معاف کر دینے والے۔ ہمارے علاقے میں ایک بزرگ ہیں حضرت علی حجویری رحمۃ اللہ علیہ، گنج بخش رحمۃ اللہ علیہ، ان کے حالات زندگی پہ ایک بڑی تفصیلی کتاب ہے۔ ان کا ایک عجیب واقعہ ہے، ذرا سنیے گا کہ ایک دفعہ وہ کشتی کا سفر کر رہے تھے اور ہوا تیز چل رہی تھی تو سر پہ ٹوپی تھی، انہوں نے ٹوپی اتار کے جیب میں ڈال لی کہ کہیں ہوا سے یہ ٹوپی اڑ کے پانی میں نہ چلی جائے۔ پر انہوں نے ایک دن پہلے حلق کروایا تھا، اس طرف کروایا تھا، تو بال بالکل صاف سے شیو ہوئی تھی۔ بہت سارے مرد عورت تھے، بڑی کشتی تھی، تو آپ نیچے بیٹھے اپنے ذکر مراقبے میں لگے ہوئے ہیں۔ اللہ کی شان، ایک بچہ قریب سے گزرا، اس نے جو چمکتا ہوا سر دیکھا تو اس نے ہاتھ لگایا، اس کو بڑا نرم نرم لگا۔ اس نے جا کے دوسرے بچے کو بتایا تو دوسرا بچہ بھی آیا، اس نے بھی آ کے ہاتھ لگایا، اس کو بھی بڑا نرم لگا۔ لوگ بچوں نے ایک تماشا ہی بنا لیا۔ ان میں ایک بچہ شرارتی تھا، اس نے آ کے ہاتھ لگانے کے بجائے ایک تھپڑ لگا دیا۔ سب لوگ دیکھ رہے ہیں، مرد عورتیں، اور ہنس رہے ہیں، اور اللہ کے یہ ولی بس بیٹھے اللہ کی یاد میں لگے ہوئے ہیں۔ اب یہ کہ ہر بچہ آتا تھپڑ لگاتا اور لوگ کہکا لگا کے ہنستے، اور یہ بزرگ اسی طرح بیٹھے ہوئے۔ جب انہوں نے خوب ستایا، تو جب اللہ والوں کو کوئی ستاتا ہے تو پھر اللہ رب العزت کو جلال آ جاتا ہے۔ تو رب کریم نے الہام فرمایا، علی حجویری اتنا ظرف تیرا کہ یہ اس طرح تمہیں ہیومیلیٹ کر رہے ہیں اور تو آرام سے بیٹھا میری یاد میں لگا ہوا ہے، اگر تو کہے تو میں اس کشتی کو ابھی الٹ دیتا ہوں تاکہ یہ سارے ہی پانی میں غرق ہو جائیں، اگر تو کہے تو میں اس کشتی کو ابھی الٹ دیتا ہوں۔ جب یہ الہام ہوا تو علی رحمت اللہ علیہ نے اسی وقت دعا مانگی، اے اللہ اگر کشتی الٹنی ہی ہے ان سب لوگوں کے دلوں کی کشتی کو الٹ دیجیے۔ دعا قبول ہو گئی۔ کہتے ہیں کہ کشتی میں جتنے مرد عورت سوار تھے ان میں کسی کو موت نہیں آئی، اللہ نے موت سے پہلے اس کو ولایت عطا فرمائی۔ کرنے والے کیا کر رہے تھے، اور الہام ہوتا ہے کہ آپ کہیں تو ہم کشتی کو دبو دے، فرمایا اللہ جب کشتی ہی الٹنی ہے تو پھر ان کے دلوں کی کشتی کو کیوں نہیں الٹتے۔ یہ اللہ والوں کی صفات ہوتی ہیں کہ وہ دوسروں کی غلطی کو، تاہیوں کو اتنا جلدی معاف کر دینے والے ہوتے ہیں۔ چنانچہ ہمارے ایک بزرگ تھے، وہ کسی جگہ بیان کے لیے گئے۔ بیان کے لیے گئے تو وہاں کسی نے پرچی بھیجی اور کہا کہ تین باتیں لکھی۔ پہلی بات لکھی کہ تم کافر ہو، اور دوسری بات لکھی تم حرام زادے ہو، और तीसरी बात लिखी कि संभल के बात करना। अब हम जैसा अगर कोई होता थोड़ दिला तो या तो बयान न करते या फिर लोगों को डांट पिलाते, कौन है ऐसा कहने वाला। वो इतने खरे लोग थे, मजमे के सामने पर्ची पढ़ दी और फरमाया कि देखो भाई लिखा है किसी ने कि तुम काफिर हो, तो भाई सारा मजमा गवाह रहे, मैं कलमा पढ़ के मुसलमान हो रहा हूं, ला इलाहा इल्लल्लाह मुहम्मद। और भाई लिखा है कि तुम हरामजादे हो, तो भाई मेरी वालदा और वालिद के निकाह के जो गवाह हैं वो अभी तक जिंदा हैं, मैं आपको नाम पता बता देता हूं, आप जाके तस्दीक कर ले तो पता चल जाएगा कि मैं निकाह की औलाद हूं या जिना की औलाद। और तीसरी बात फरमाई के लिखा है कि संभल के बात करना, तो भाई मैं चंदा तो मांगने आया नहीं, मैं तो दीन की बात करने आया हूं, जो खरी बात होगी मैं आप लोगों के सामने कर दूंगा। फिर हजरत ने अपनी तकरीर शुरू करवा दी। ऐसे खरे लोग थे, ऐसे ऐसी ज्यादती करने वाले लोगों को भी माफ करवा दिया। एक उसूल याद रखें कि बंदा जब किसी को माफ करता है ना, तो माफ करने वाला फिर पूरी जिंदगी उसका चाहने वाला बन जाता है। ये माफी की सिफत है। जब आपने किसी का दिल जीतना हो ना, उसको माफ कर दीजिए, दुश्मन भी हमेशा के लिए आपका मुहिब बन जाएगा। ये माफ करना ऐसी चीज होगी, दायमी खुशी। चुनाचे एक आदमी ने वाक्य लिखा है कि मैं सरकारी अफसर था और मैं सरकारी दौरों पे जाया करता था, गेस्ट हाउस में मैं ठहरा हुआ था, मुझे एक शहर से दूसरे शहर जाना था, मैं अपना बैगेज लेके स्टेशन पर पहुंचा और वहां मैंने कुल्ली को किराए पे कर लिया।